समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, आज साउने संक्रान्ति। नेपाली समाजमा यो दिनलाई धार्मिक, सांस्कृतिक, कृषि र स्वास्थ्यका दृष्टिले विशेष महत्वका साथ मनाइन्छ। साउन महिनाको आरम्भसँगै हरियो तरकारी, लुतो फाल्ने परम्परा, घाँटो खाने चलन, शिवशक्ति तथा वर्षायामसँग जोड़िएका विभिन्न सांस्कृतिक अभ्यासहरू प्रचलित छन्। साउने संक्रान्तिको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वबारे हामी चर्चा गर्नेछौ। खास गरेर साउने संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन समेत भनिन्छ। सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछ। कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ। यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ। श्रावण महिनामा विशेष गरेर महिलाहरूले हरियो चूरा पोते लगाउने, हात गोडामा मेहन्दी लगाउने र शिव मन्दिरहरूमा व्रत बस्ने अथवा पूजाआजा गर्ने परम्परा रहिआएको छ। आज हामी श्रावण संक्रान्ति र यससँग जोड़िएका विभिन्न पक्षहरूबारे चर्चा गर्नेछौ। यसको लागि हामीसँग हुनुहुन्छ वरिष्ठ संस्कृतिविद डाक्टर राजेन्द्र विमल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा। आज श्रावण संक्रान्ति, योसँग जोड़िएका विभिन्न पर्वहरू पनि छन्, पक्षहरू पनि छन्, त्यो बारेमा पनि हामी कुराकानी गर्नेछौ। कुराकानीको शुरूआत साउने संक्रान्ति, जुनलाई कर्कट संक्रान्ति पनि भनिन्छ, यसको धार्मिक र सांस्कृतिक महत्वबाट कुराकानीको शुरूआत गरौ न।
हजुर, हाम्रो एउटा चाहिँ परम्परा के रहेको छ, जति पनि महिनाहरूका नामहरू छन् ती सबै नामहरू त्यो चाहिँ पूर्णिमामा पर्ने नक्षत्रहरूको आधारमा दिइएका हुन्छन्। यो चाहिँ साउन महिनाको दिन थियो, आवाज त गुन्जिन्छ, त्यो पर्खिन्छ किन होला। हजुर, त्यो मैले बोलेको मै सुन्दैछु।
हजुर, यहाँको फोन लाउड स्पिकरमा छ भने ऊ गरिदिनु होला, अफ गरिदिनु होला।
हजुर, हजुर, त्यो चाहिँ त्यसले यो चाहिँ श्रावण महिनाको जुन यो पूर्णिमा छ, त्यो श्रावणी नक्षत्र भएको हुनाले यस महिनाको नामाकरण गरिएको श्रावण नक्षत्र। धार्मिक दृष्टिले त्यो चाहिँ स्कन्द पुराणमा यसका प्रत्येक दिन तिथि र बारको बारेमा धार्मिक यसका महात्म्यहरूको वर्णन गरिएको छ, विषद वर्णन गरिएको छ। र खास गरेर यसित एउटा चाहिँ यहाँले भनिसक्नुभयो कि त्यो चाहिँ यो एक त ज्योतिष शास्त्रको दृष्टिले यो अत्यन्त महत्वपूर्ण हो, किन भन्दाखेरि ठुलो खगोलीय परिवर्तन भएको छ र सूर्य उत्तरायणबाट दक्षिणायण हुनुभएको छ र त्यो कर्कट राशिमा प्रवेश गर्नुभएको छ भन्ने कुरा यहाँले भनिसक्नुभयो। स्कन्द पुराणमा यसको वर्णनको कुरा हामीले गर्यौँ, यसमा चाहिँ एउटा कथा के आउँछ पौराणिक कथा भनेदेखि, कि जब समुद्र मन्थन भयो र हलाहल विश्वसबाट उत्पन्न भयो अनि त्यो अब सम्पूर्ण संसार अब दग्ध हुने भयो त्यो हलाहल बिचमा, अनि के गर्ने होला यसलाई, यस्तो संसार सृष्टि हुने भयो भनेर त्यो हलाहल बिचको पान स्वयं भगवान शिवले गर्नुभयो र उहाँ नीलकण्ठ हुनुभयो, तर त्यसको तापले यति उद्युग्न हुनुभयो उहाँ, अब कता जाउँ कसरी शमन गरौँ भन्ने अवस्था आयो, अनि देवताहरूले जलाभिषेक गरे, जल चढाए, त्यसले गर्दाखेरि शीतलता भयो। एउटा कुरा यसमा चाहिँ निवेदन गर्न चाहन्छु विशेष रूपले, के भनेदेखि कि यी जति पनि जनआस्थाका कुराहरू छन् त्यो भारतीय क्षेत्रमा भएका जनआस्थाका कुरासँगै हामीले हाम्रा जनआस्था, हाम्रा जनविश्वासहरूलाई बिर्सदै गएका छौँ। हाम्रो जनविश्वास, नेपालीहरूको जनविश्वास के छ भनेदेखि, कि शिवले जब हलाहलको पान गर्नुभयो र त्यसपछि उहाँमा जुन देखियो एउटा मानसिक चञ्चलता देखियो, उद्विग्नता देखियो, कसरी शमन पार्ने, अनि हिमालयको यात्रा गर्नुभयो अरे शिवले, र त्यसपछि चाहिँ गोसाई कुण्डमा गएर उहाँले त्रिशूल खोप्नुभयो जसबाट निस्कियो त्यो जल निस्कियो, र जुन हामीले 108 कुण्डहरूको चर्चा गरेका छौँ नि, गोसाई कुण्डले उहाँको जलाभिषेक गरियो तर त्यो चाहिँ उहाँको बिस्कुट ज्वालासम्म भयो र त्यसैबाट त्यो रतुवा जिल्लामा भएको गुटपाई कुण्डसँगै सूर्य कुण्ड अथवा पार्वती कुण्ड भैरव कुण्ड यो अहिले चाहिँ लाङथाङ राष्ट्रिय कुण्डभित्र पर्दछन् ती 108 कुण्डहरू जन्मिए त त्यसबाट चाहिँ उनको त्यो ऊ भयो एउटा कुरा छ धार्मिक दृष्टिले. अर्को कुरो के छ भनेदेखि भनिन्छ यसै महिनामा पार्वतीले शिवलाई प्राप्त गर्नुभयो अरे त्यो पनि एउटा लोकविश्वासको कुरो छ शास्त्रीय आधार होइन त्यसैले यस महिनामा शिवको आराधना गरेपछि कुमारी कन्याहरूले आफूले चाहेको जस्तो वर पाउँछन् भन्ने पनि आस्था एउटा छ. यो चाहिँ धार्मिक दृष्टिले यहाँले भन्नुभयो धार्मिक दृष्टिले तर यसका चाहिँ एउटा मात्रै आयाम छैन धार्मिक मात्रै आयाम छैन अरू पनि आयामहरू छन् जसको चर्चा यहाँले आज्ञा गर्नुहुन्छ भनेदेखि म गर्छु.
हजुर यहाँले भन्नुभयो नि डाक्टर साहब खास गरेर पौराणिक मान्यता अनुसार शिवजीले समुद्र मन्थन गर्नुभयो र त्यसपछि विष निस्कियो त्यसपछि चाहिँ भगवानले त्यही विष आफै सेवन गरिसकेपछि उहाँ चाहिँ जुन नेपालको रसुवा जिल्लामा अवस्थित छ गोसाईकुण्डमा गएर सुत्नुभयो र विषको असर कम गर्नुभयो यी कुराहरू हाम्रा चाहिँ धार्मिक ग्रन्थहरूमा उल्लेख गरेका छन् र यसै हिसाबले यस महिनामा शिवलिङ्गमा जल चढाउँदाखेरि पहिलो कपडा लगाउने त्यसै गरी जल अड्याउनलाई लौरो स्वरूपको खरबन्जै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गर्ने पनि हाम्रो एक किसिमको चलन छ नि. हो यो पहिलो कपडा अनि अब यो खरपञ्जै उभिएर चाहिँ जल चढाउने खाली खुट्टा पदयात्रा गर्ने यो परम्परा र यो खाली यो आफ्नो विश्वासको हिसाबले आफ्नो भौगोलिक हिसाबले बनेका पर्व हुन् या योसँग पनि केही जोडिएको कुराहरू छन्
छन् र त्यो चाहिँ खास गरेर यस महिनामा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूले त्यो चाहिँ बैद्यनाथ धामको अथवा प्रसिद्ध शिव मन्दिरहरूको यात्रा काँवर बोक्ने भन्छन् त्यो चाहिँ खरपनमा जस्तै यहाँले भन्नुभयो नि त्यो जललाई लिएर त्यो चाहिँ जान्छन् र बोलबम भन्दै जान्छन् र त्यहाँ चढाउँछन् र त्यो चाहिँ पहेँलो वस्त्र लगाउने कुरा के छ भनेदेखि कि त्यो चाहिँ हाम्रा जति पनि रङ्गहरू छन् यी रङ्गहरूका विशेष महत्त्वहरू छन् जस्तै त्यो चाहिँ त्यो निर्वेदको रङ्ग हो अर्थात् त्यो मुक्तिको रङ्ग हो वैराग्यको रङ्ग हो त्यसैले यो चाहिँ जुन पहेँलो रङ्ग छ जसलाई त्यो लगभग भगवा रङ्ग पनि भन्ने गरिन्छ त्यो भारतवर्षतिर त त्यो चाहिँ वैराग्यको रङ्ग हो अर्थात् यो जब शिवको शरणमा जान्छन् त त्यो मान्छेहरूले त्यो संसारबाट एक किसिमले वैराग्य लिएर संसारबाट त्यो चाहिँ आफ्ना सम्पूर्ण इन्द्रियहरूमाथि नियन्त्रण गरेर र सम्पूर्ण भाव रूपले त्यो शिवमाथि आफूलाई समर्पित गरेर त्यहाँसम्मको यात्रा गर्छन् र त्यसैले त्यो चाहिँ त्यो यो रङ्गको महत्त्व त्यो हो र खाली खुट्टा चाहिँ त्यो त साधना हो त्यो शिवलाई प्राप्त गर्न सहजै प्राप्त गर्न सकिन्न. यहाँलाई पौराणिक कथाहरू थाहा छ होला कि कसरी त्यो रावणले कसरी सिद्धि प्राप्त गरे वा अन्य देवी देवताहरूले शिवको कसरी तपस्या गरेर कसरी त्यो चाहिँ त्यसको सिद्धि प्राप्त गरे इत्यादि त्यसैले त्यो साधनाको अङ्ग हो. यति कष्ट सहेर पनि गएपछि मात्रै त्यो शिव तत्त्वको प्राप्ति हुन्छ र शिवको कृपा बर्सिन्छ त्यसैले खाली खुट्टा जान्छन् त्यो चाहिँ एउटा धार्मिक त्यसको पक्ष हो निश्चय पनि तर योसित सम्बन्धित त्यो चाहिँ अरू पक्षहरू पनि खाली खुट्टा मात्रै जाँदैनन् त्यो यो महिनाभरि मान्छेहरूले त्यो माछा मासु इत्यादिको वर्जना गर्छन् लसुन प्याज इत्यादि तामसिक भोजनहरूलाई वर्जित गर्छन् त्यसको कारण के छ भनेदेखि शुद्ध रूपले त्यो चाहिँ एउटा तपस्वी जीवन व्यतीत गर्छन् त त्यो यसको अर्थ एउटा चाहिँ आयाम त यसको धार्मिक आयाम हो नै निश्चय पनि तर यसको सँगसँगै आयुर्वेदिक दृष्टिले पनि यसको महत्त्व छ र सब मलाई चाहिँ सबभन्दा बढी प्रभावित गर्छ त्यो चाहिँ यस महिनामा जुन महिलाहरूले हरियो साडी लाउँछन् तुरा लाउँछन् पोते लाउँछन् मेहन्दी लाउँछन् त त्यो चाहिँ प्रकृतिसित प्रकृतिको रङ्गमय हरा हरा प्रकृतिसित रहेछ र प्रकृतिसित जुन एकाकार गरिन्छ नि त्यो चाहिँ अत्यन्त महत्वपूर्ण कुरो हो र यसलाई चाहिँ जति पनि पर्यावरणको बारेमा चिन्ता लिने व्यक्तिहरू हुनुहुन्छ अहिले आज चाहिँ संसारभरि पर्यावरणको कुरो छ वास्तवमा हाम्रो प्रकृतिसितको जुन एउटा हार्मोनियस रिलेसनसिप थियो एउटा चाहिँ भावनात्मक सम्बन्ध थियो एउटा सम्बन्ध थियो जसमा चाहिँ हामीले त्यसले चाहिँ अक्षय नवमीको दिनमा हामी अमलाको रूप हुने गएर खान्थ्यौँ अर्थात् प्रत्येक चाडपर्वमा तपाईँले पाउनुहुन्छ त्यो प्रकृतिसँगको हाम्रो निकटको सम्बन्ध छ चाडबाड मात्रै होइन हाम्रा 16 संस्कारहरू यदि हेर्नुहुन्छ भने त्यसमा हेर्नुहुन्छ कि त्यो चाहिँ क्षेत्री जल पावक गगन समीर यी 5 तत्व छन् यी 5 तत्वसितको साथै हाम्रो जुन रहेको छ आदिकालदेखि रहेको छ त्यो कुनै न कुनै रूपमा सुन्दर रूपमा अभिव्यक्त भएको छ त्यो त्यसमा त यसमा पनि यो चाहिँ अहिले जुन समस्या छ मान्छेले प्रकृतिसितको त्यो संवेदनशीलता जुन हराएको छ मानव सभ्यताको विनाशको सबभन्दा ठुलो कारण हो हाम्रो यो चाहिँ जीवन वास्तवमा एउटा चाहिँ सारङ्गी जस्तो सारङ्गीको एउटा तार त्यो अन्त प्रकृतिमा छ र त्यही तारको अर्को छेउ चाहिँ बाह्य प्रकृतिमा छ अन्तर प्रकृतिमा यदि झन्कार उत्पन्न हुन्छ भनेदेखि बाह्य प्रकृतिमा पनि हुन्छ त त्यो र बाह्य प्रकृतिमा पनि यदि कुनै किसिमको राग उत्पन्न हुन्छ भनेदेखि त्यो रागको प्रभाव त्यो रागको झन्कारको भित्रको प्रकृतिमा पनि हुन्छ त्यही प्रकृतिसितको जुन यो हाम्रो एकात्मकता थियो जुन एकात्मकताले गर्दाखेरि हाम्रा राग रागिनीहरूमा दीपक राग गाउँथे प्राणसेनले अनि सबै टोकीहरू बोल्थे अरे त्यो राग बादल गाउँथे र झमझम पानी पर्थ्यो यो जुन तादात जुन सम्बन्ध थियो प्रकृतिसितको त्यो बिर्सिएर नै आज त्यो चाहिँ इकोलोजिकल जसलाई इम्ब्यालेन्स भन्छौँ पर्यावरणको समस्या हामी भन्छौँ त्यो चाहिँ उत्पन्न हुने कारण के हो भनेदेखि त्यो बिर्स्यौँ हाम्रो परम्परामा नेपाली परम्परामा यसलाई चाहिँ अहिलेसम्म पनि हामीले कायम राख्दै आएका छौँ तर दुर्भाग्य के छ भनेदेखि कि हामीले सबै परम्परालाई अर्थहीन ठान्न थालेका छौँ कुनै बाह्य प्रभावले अथवा अज्ञान थाल्यो त्यो चाहिँ दुर्भाग्यपूर्ण अवस्था छ र त्यसैले चाहिँ त्यसको त्यो पनि हामीले विचार गर्नुपर्ने हुन्छ र यो महिना त्यो चाहिँ धार्मिक दृष्टिले अरू पनि किन महत्त्वपूर्ण छ भनेदेखि यो जुन चतुर्मास छ नि त्यो हरि शयनी एकादशीदेखि लिएर र त्यो हरिबोधनी एकादशीसम्म त्यो चतुर्मासको प्रारम्भ पनि यसै महिनादेखि यो पहिलो महिना भएको हुनाले पनि यसको चाहिँ छुट्टै एउटा महत्त्व छ
रक्षाबन्धी
बन्धन पनि हुन्छ र यहाँलाई याद होला कि नाग पञ्चमी पनि यसै महिनामा हुन्छ त यसरी त्यो चाहिँ सामाजिक सम्बन्धको दृष्टिले मानवीय सम्बन्धको दृष्टिले प्रकृति सम्बन्धको दृष्टिले त्यो अत्यन्त महिमापूर्ण महिमान्वित गरिमान्वित महिना हो त्यसमा चाहिँ कुनै किसिमको शङ्का छैन
हजुर हेर्नु न मैले जोडे अहिले एउटा प्रमुख मुद्दाको रूपमा जलवायु परिवर्तनको कुराहरू आइरहेका छन् र अहिले विश्वव्यापी रूपमा संकटको आउने विश्वव्यापी रूपमा संकट देखिने कुराहरू आइरहँदाखेरि यसको लागि विकसित राष्ट्रहरू कसरी यसलाई समाधान गर्न सकिन्छ भनेर लागिरहेका छन् र यसको असर हामी जस्ता विकासोन्मुख देशका नागरिकहरू पनि भोग्नु परेको छ तर हाम्रा धर्म संस्कृति परम्परा र हाम्रा चाहिँ त्यस्ता ग्रन्थहरूमा यस्ता कुराहरूलाई ब्यालेन्स गर्ने कुराहरू राखिएका रहेछन् जस्तै हाम्रो चाहिँ प्रकृतिसँग जोड्ने साउनको महिना हरियो हुँदै गर्दाखेरि यहाँले भन्नुभयो प्रकृतिसँग जोड्नको लागि त्यही किसिमको कलरका कपडाहरू लगाउने अथवा पहेँलो लुगाहरू लगाउने मेहेन्दी लगाउने बोलबममा जानेदेखि लिएर महिलाहरूले साउने सोमबारको व्रत गर्ने यस्ता कुराहरू
गर्नुभयो
यसले गर्दाखेरि हाम्रा ग्रन्थहरूले अप्रत्यक्ष रूपमा प्रकृतिसँगको साइनोलाई भविष्यमा हुन सक्ने संकटलाई इङ्गित गरेको देखिन्छ
अवश्य त्यो एउटा चाहिँ महत्त्वपूर्ण कुरो के छ भनेदेखि कि हाम्रा जति पनि परम्पराहरू छन् जति पनि पर्वहरू चाडहरू छन् संस्कारहरू छन् ती सबैमा तिनवटा कुराको धेरै महत्त्व छ यसलाई चाहिँ म पटक पटक भन्न चाहन्छु र भन्ने पनि गरेको छु इतक प्रसार त्यो चाहिँ यदा कदा त्यो एउटा कुरा त के हो भनेदेखि त्यो हामीले प्रत्येक चाडपर्वको व्याख्या गर्दाखेरि त्यो चाहिँ हाम्रो जुन कृषि व्यवस्थामा आधारित जीवन छ त्यसलाई चाहिँ त्यसको अभिव्यक्ति कुन रूपमा भएको छ र कुन सन्देश दिएको छ कृषि व्यवस्थाको लागि नम्बर एक आयुर्वेदको दृष्टिले यसको के महत्व छ दुई र मानवीय मूल्यको दृष्टिले यसको के महत्व छ तीन यी तिनवटा अत्यन्त महत्वपूर्ण कुरा छन् जसलाई दृष्टिमा राखेर यदि हामीले कुनै पनि चाड पर्वका त्यो विधिलाई व्यवहारलाई यदि विश्लेषित गर्न खोज्यौँ भनेदेखि हामी चाहिँ आश्चर्यचकित र विस्मित हुन सक्छौँ। अब जस्तै उदाहरणको लागि यहाँले भन्नुभयो यही महिनामा त्यो लुतो फाल्ने कुरा पनि गर्नुभयो यहाँले, मैले चाहिँ त्यो कुरा हुँदाखेरि त्यो लुके फाल्ने कुरा गर्नु होला भनेर पनि मैले यहाँलाई जिस्काएको थिएँ। र यी कुराहरू त्यो अत्यन्त हामीले अहिले के लागेको छ कि लुतो त्यो जाडोको यहाँबाट लुतो हुन्छ र यसो हुन्छ र तर त्यो कति वैज्ञानिक रूपले सोचेका थिए त्यो एउटा कुरो त के छ भनेदेखि कसरी हामीले फाल्छौँ लुतो फाल्छौँ त्यो हेर्नु लुतो फाल्ने दिनमा सबभन्दा पहिले दिउँसो हामी जङ्गलमा जाने गर्थे हाम्रा पुर्खा अहिले त यो चलन हराएको छ। त्यसमा चाहिँ गएर खोलेर भलायोको पात प्युरी त्यो चाहिँ पानी छ देवी छ कुकुर डाइनोको लहरो दसिङ्गरेको बोट अनि उन्यु जातको नागबेली कुरिलो सिउँडी डरै सहितको पानी अमला लगायतका विभिन्न वनस्पतिहरू जमा गर्छ। अब एउटा त कुरा गर्नु पर्यो भनेदेखि कि अहिले आएर धेरै वनस्पतिहरूको नाश भइगएको छ हाम्रो वन सम्पदाबाट, यो चाहिँ अत्यन्त दुर्भाग्यपूर्ण अवस्था हो। त्यो कसरी हामीले जोगाउनु पर्थ्यो यी एउटा सन्देश त त्यो। अर्को कुरो के छ भनेदेखि कि साँझमा आएर कण्डारकको पूजा गर्छौँ। अच्छा त्यो त्यो चाहिँ कण्डारकको पूजाको प्रसङ्गमा अहिले एक खेप पछि आउँछौँ हामी। यो लुटो फाल्ने परम्परामा आयुर्वेदको दृष्टिले हेर्नु त्यो चाहिँ अहिले भर्खर भर्खर त्यो भ्याइ नै भ्याइ मान्छेहरूले खेती गृहस्थी गरेका छन्। इलोमा पानीमा त्यो चाहिँ जिउभरि त्यो पानी लगाएका छन् हिलो लगाएका छन्। यसमा चाहिँ चर्म रोग हुने सम्भावनाहरू छन्। त्यस त्यो चाहिँ आयुर्वेदको दृष्टिले यो लुटो फालौँ र अब स्वच्छ भएर बचौँ भन्ने किसिमको एउटा। अर्को कुरा के छ भनेदेखि कि यसमा चाहिँ हामीले खानेकुराहरू जुन चाहिँ यी खानेकुराहरू आयुर्वेदको दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ र यस दिन यी सबै कुराहरू मैले जुन भने कुकुर डाइनोहरू र त्योरी र भलाएको पात इत्यादि यी सबै जमा मात्रै गर्दैनौँ, साँझमा गएर कण्डारकको पूजा गर्छौँ गर्छौँ अब भन्नु पर्ला र कण्डारकको पूजा गर्छौँ र त्यसमा चाहिँ कण्डारकको पूजा गर्दाखेरि पूजा कालमा त्यो चाहिँ कसैले ढिकी कुट्ने कसैले नाङ्लो छटाउने कसैले शङ्ख फुक्ने र त्यसपछि चाहिँ त्यस बेलामा त्यो चाहिँ एउटा पहाडमा धेरै ठाउँमा एउटा त्यो चाहिँ बैल डाँडी भन्ने नृत्य पनि गर्ने चलन थियो। अब चाहिँ कहीँ देखिँदैन, म त धेरै पहाडमा घुमिरहन्छु र त्यो पहाडकै यात्राको क्रममा यी कुराहरू सिकेको पनि थियो, अहिले चाहिँ त्यो छैन। त्यो चाहिँ तर त्यो परम्परा कति राम्रो थियो रमाइलो गर्नु र त्यसपछि चाहिँ पूजा जब सकिन्छ यसरी त्यो चाहिँ त्यसपछि चाहिँ दियालो बालिन्छ र कुरिलोको डाँठमा आगो बालेर धेरै ठाउँमा त्यो चाहिँ उसको डाँठमा पनि के अरे सालको काठलाई पनि सातवटा वा पाँचवटा त्यो काठलाई एक ठाउँमा राखेर मुठा बनाइन्छ र सबैलाई अकुल्टोको रूपमा प्रयोग गरिन्छ र चारै दिशामा फालिन्छ। फालिएको बेलामा अर्को गाउँको नाम लिइन्छ अथवा एउटा मन्त्र पढिन्छ लुटो हिमालमा जा जङ्गलमा जा र शान्ति हाम्रो घरमा। अब यो जो सामूहिक कामना छ कि रोग जति चाहिँ जानु जङ्गलमा जानु हराउनु र हाम्रो जीवनमा शान्ति आओस् भन्ने यो जुन प्रार्थना छ यो जुन भाव छ एकात्मकताको भाव यो संस्कृतका हाम्रो शास्त्रीय भनौँ शास्त्रका धेरै मन्त्रहरूको सन्धान गराउँछ जसमा हामी एउटै भावधाराको प्रकाश गरौँ, हाम्रो एउटै चिन्तन होस्, राष्ट्र चिन्तन होस्, समाज चिन्तन होस् भन्ने जुन भावना छ रहेको छ त्यसको अभिव्यक्ति भएको छ। त्यसरी विश्लेषण गर्दै जाने हो भनेदेखि धेरै गहिरा गहिरा कुराहरू छन् जुन गहिरा कुराहरू हामीले नबुझेर हामीले देवकोटाले एउटा कुरा भन्छन् नि कि देख्नेहरूले आफ्नो घरको बत्तीमा आफ्नै एउटा मुर्नी देख्छन्, नदेख्नको लागि घरको बत्ती भन्दा बाहिरको उज्यालो बहुत महान हुन्छ, महिमामय हुन्छ। एकदम सही कुरा हो त्यो, र अहिले आवश्यकता छ एउटा यस्तो विवेकानन्दको जसले त्यो जसरी विवेकानन्दले अद्वैत दर्शनलाई विश्वभरि स्थापित गरेका थिए र त्यो चाहिँ त्यसको महिमालाई त्यो स्थापित गरेका थिए। त्यसै गरेर हाम्रा परम्पराहरूभित्र जुन श्रेष्ठतम जीवन मूल्यहरू छन् ती के सत्य सन्देश दिएका छन् ती सन्देशहरूलाई हामीले पुर्याउन सक्नु पर्दछ जस्तो मलाई लाग्दछ।
यहाँले कण्डार कारसुर राक्षसको कुरा पनि गर्नुभयो, पूजाका कुरा उतातिर शिवजीका कुरा पनि गर्नुभयो, एकातिर राक्षसको पूजा गर्नु, एकातिर शिवजीको पूजा गर्नु साउन महिनामा, यो बारे अलिक बताइदिनु न। दोहोरो फरक फरक प्रकृतिका पूजाहरू भए यसमा
होइन, दुई प्रकृतिका होइन, यसमा चाहिँ जो देवी देवताहरूको पूजा त गरिन्छ नै शिवजीको खास गरेर सोमबारको व्रतमा, त्यो मलाई लाग्छ कण्डारक यो चाहिँ अहिले मेरो एउटा प्राग खप्ना भन्छ नि हाइपोथेसिस, मेरो चाहिँ धारणा के छ भनेदेखि यो कन्द र अर्क कण्डारक शब्द मूल थियो कि जसमा चाहिँ हाम्रा कन्दमूलहरू र अर्कहरूलाई सुरक्षित गर्नुपर्छ, यो चाहिँ उसको पूजा गर्नुपर्छ भन्ने भावना थियो होला। पछि त्यसलाई एउटा राक्षसको रूपमा यसलाई चाहिँ चढाउनु पर्छ, त्यो दाउरा चढाउनु पर्छ भनेर निश्चित भयो कि के भयो भन्न त सकिन्न, त्यो चाहिँ त्यो धेरै प्राचीन परम्पराको कुरा हो। तर त्यो चाहिँ कण्डारकको पूजा यदि हामीले अहिले सतही रूपमा हेर्ने हो भनेदेखि त त्यो चाहिँ असुरको नाश हो, त्यो चाहिँ हामीले भन्ने गर्छौँ नि त्यो देवासुर सङ्ग्राम, त त्यो चाहिँ एकातिर कण्डारकको पूजा मात्रै होइन त्यो दुष्टको पूजा हो, त्यो राक्षस बनिएको छ त्यसलाई, त त्यो त्यसको नाश होस् र शिवजीको जय होस् भन्ने भावना को अभिव्यक्तिको रूपमा हेर्न सकिन्छ। तर मूल रूपमा केही अर्को थियो कि भन्ने म खोज्दैछु, यो कण्डारक भन्ने शब्दको मूल के हुन सक्छ म खोज्दैछु, त्यो किन कण्डारक हो, तर अहिले मान्यता छ कि त्यो राक्षस थियो र त्यसको चाहिँ नाश हुनुपर्छ र त्यसलाई विदा गर्नुपर्छ पूजा गरेर भए पनि जसरी पनि, त्यसैले त्यो देवको पूजा गर्नु भगाउनु भन्ने चाहिँ सन्देश दिन्छ यसले।
इन्द्र, खास गरेर व्यक्तिहरूले आफ्नो यसरी गर्दाखेरि स्वास्थ्यको ख्याल हुन्छ भनेर भन्दा प्रत्यक्ष रूपमा भन्दाखेरि नमान्ने, किनभने बर्खाको समयमा यो खेतीपातीको सिद्धिने समय पनि, त्यसै गरी गर्मी अत्याधिक हुने समय, पानीमा भिज्नुपर्ने, माटोमा खेल्नुपर्ने, जोत्नुपर्ने, खेल के अरे खेती गर्दाखेरि हरेक समस्याहरू हुन्छन्, मानिसहरूले चाहिँ त्यसलाई चाहिँ सामान्य लिँदाखेरि चर्मरोगहरू हुन सक्छन् भने यसलाई चाहिँ प्रकृतिसँग, जडीबुडीसँग, औषधिसँग जोड्नुको लागि पनि यसलाई चाहिँ चाडपर्वहरूसँग जोडिएको हो त्यसो भए?
हजुर, अवश्य अवश्य, जति पनि वनस्पतिहरूलाई ल्याएर धुप धुवार गरिन्छ
हजुर,
यी धुप धुवारको प्रभाव चर्म रोगमा पर्छ, त्यो अहिले वैज्ञानिक अनुसन्धानको कुरा हो। त्यसैले त्यो चाहिँ यसलाई अर्थहीन कुरा, व्यर्थ कुरा भनेर त्यो चाहिँ त्यसै आउट राइट म चाहिँ गर्दिनँ जबसम्म यसमा, त्यसैले चाहिँ एकदम स्वाभाविक कुरो हो त्यो हिलो र पानीमा खेल्ने महिना भएको हुनाले र त्यसबाट उत्पन्न हुने रोग व्याधिको निराकरणको लागि जुन यो प्रावधान गरिएको छ एउटा संस्कारको रूपमा, त्यो मैले मेरो दृष्टिमा त अत्यन्त स्तुत्य एउटा चाहिँ परम्परा हो।
हजुर, आजको दिन साउने संक्रान्ति अथवा साउनको महिना प्रारम्भ भएको छ। यो अवधिमा विभिन्न ठाउँमा विभिन्न शक्तिपीठहरूमा दर्शनार्थीहरू घुइँचो लाग्छ। धरानको, पिण्डेश्वर, काठमाडौँको बागद्वार, महोत्तरीको सोनामाई थान, सिद्धनाथ, सिराको कमलामाई दोभान लगायत देशभर रहेका शिवशक्ति शिवपीठहरूमा अथवा शिवालयहरूमा घुइँचो लाग्ने गर्छ। यहाँले अगाडि पनि प्रसङ्ग निकाल्नुभयो, पार्वतीले यसै महिनामा शिव प्राप्त गरेको र शिवसँग बिहा भएको कुराहरू पनि यहाँले प्रसङ्ग निकाल्नुभयो। मैले महिलाहरूसँग यो प्रसङ्गलाई जोडे, खास गरेर साउने सोमबारको दिन महिलाहरूले बढी व्रत बस्ने गर्छन् र त्यसमा पनि हरियो श्रृङ्गारहरूका साथ बस्ने चलन छ। यो साउन महिनाको सम्बन्ध के हो बताइदिनु न।
एउटा कुरा मैले निवेदन गरेकी थिएँ, त्यो चाहिँ प्रकृतिसँगको
हजुर
एक एकात्मता, त्यो एकाकार हुने भावना एउटा छ। अर्को के छ भनेदेखि कि त्यो प्रत्येक मौसमका लागि भिन्न भिन्न भिन्दै रङ्गहरू अनुकूल हुने गर्छ। यहाँहरूले यदि ब्युटी पार्लरका एक्सपर्टहरूसित कुरा गर्नु हो भनेदेखि उनीहरूले भन्छन् कुन महिनामा वर्षा भएको बेलामा कुन रङ चाहिन्छ, घाम लागेको बेलामा कुन रङको फरिया चाहिन्छ, यसरी भन्छ। र धारणा के छ भनेदेखि कि साउन महिनामा खास गरेर त्यो म जुन क्षेत्रमा अहिले छु जनकपुर क्षेत्रमा, त्यो धारणा के छ भनेदेखि कि यो महिनामा हरियो रङ्गको फरिया लगाइयो, मेहेदी लगाइयो र शृङ्गार गरियो हरियो 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 भने हरियो कुरा भने त्यो चाहिँ पतिको आयु बढ्छ अरे। त्यो एउटा चाहिँ विशाल लोक विश्वास छ नारीहरूमा। यदि यहाँले मिथिला क्षेत्रका महिलाहरूसित कुरा गर्नु हो भनेदेखि मिथिलाका ललनाहरूले यसरी भन्छन् त्यो पतिको आयुको लागि बहुत स्वाभाविक हो। यदि पति अनुकूल सदा रहु पिता भनिएको छ रामायणमा रामचरित मानसमा कि पतिलाई प्रसन्न गर्ने किसिमका तपाईँका आचरण भए, तपाईँका आहार व्यवहार र तपाईँको त्यो वस्त्र आभूषण इत्यादि भयो भनेदेखि पति प्रसन्न हुन्छ र पति प्रसन्न भयो भनेदेखि उनीभित्र विज्ञानको भाषामा भनौँ भनेदेखि त्यो डोपामिन बढ्छ, उनको त्यो सेराटिन भन्छन् त्यो चाहिँ खुसी पार्ने जुन छन् नि तत्त्वहरू, त्यसको श्राप हुन्छ हर्मोन्स जसलाई भन्छौँ हामी, त त्यो त्यो श्राप भयो भनेदेखि त्यो हर्मोन्स प्लिजिङ हर्मोन्सको श्राप भयो भनेदेखि आयु नेचुरली बढ्छ। त त्यसैले त्यो चाहिँ एउटा चाहिँ त्यसको त्यो महत्त्व पनि हो, त्यो दृष्टिले पनि मनोवैज्ञानिक दृष्टिले पनि बहुत महत्त्व। मैले भने नि धेरै आयामहरू छन् यसका र जसको लागि चाहिँ चर्चा विस्तारमा गर्न सकिन्छ, हाम्रो समय थोरै छ। त एउटा चाहिँ त्यो मनोविज्ञानको दृष्टिले पनि छ र शक्तिपीठहरूमा शक्ति र उसमा शिवमा कुनै अर्थ छैन। हामीले भन्ने गरेका छौँ नि शक्तिहीन शिव शब मात्रै हुनुहुन्छ, त्यसैले त्यो चाहिँ शिवले सती प्राप्तिको लागि कति गर्नुभयो त्यो कथा म भन्न चाहन्न, लामो सबैलाई थाहा छ कसरी काँधमा लिएर लात लिएर कसरी जानुभयो तिनै लोक भएर कसरी विभिन्न ठाउँमा जुन झरे विभिन्न अङ्गहरूबाट विभिन्न शक्तिपीठहरू जन्मिए। त त्यसैले त्यो चाहिँ एउटै शक्ति हो, तिनका विभिन्न रूपहरू छन् उनको सामर्थ्यको हिसाबले। वैदिक परम्परामा एउटा नियम के छ भनेदेखि एउटा परम्परा मान्यता भनौँ कि जति पनि प्रकृतिमा घटनाहरू छन् ती घटनाहरूको लागि एउटा न एउटा देवताको कल्पना गरिएको छ, एउटा न एउटा देवीको कल्पना गरिएको छ। त्यसै क्रममा हामीले त्यो शक्ति दुर्गाको कल्पना गरेका छौँ, त्यो चाहिँ सरस्वतीको कल्पना गरेका, शक्ति चाहियो भने दुर्गा, विद्या चाहियो भने सरस्वती, धन चाहियो भने लक्ष्मी, तर ती सबै जति पनि शक्तिहरू छन् एउटै शक्तिका विभिन्न रूपहरू हुन् र हामीले विभिन्न गर्छौँ। त्यसैले त्यो चाहिँ यो महिनामा शक्तिपीठहरूमा पनि जान्छन् मान्छेहरूले, शिव र पार्वतीको मन्दिरमा पनि जान्छन्, तर त्यो चाहिँ यहाँले सोनामाई थान गर्नु भन्नु भने यी देवीहरूको उसमा पनि घुइँचो लाग्ने गर्छन्, मेला पनि लाग्ने गर्दछ र त्यसैले त्यो चाहिँ बहुत स्वाभाविक कुरो हो र त्यो शिवर शक्तिमा कुनै फरक छैन त्यसैले त्यो चाहिँ शिवको मन्दिरमा पनि जान्छन् र शक्ति पीठहरूमा पनि जान्छन् शक्ति मठहरूमा पनि जान्छन्
हजुर हुन्छ डाक्टर साहब हामीलाई समय दिनुभयो आफ्ना महत्वपूर्ण विचारहरू हाम्रा श्रोताहरूमा राख्नुभयो यहाँलाई धन्यवाद आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं वरिष्ठ संस्कृतिविद डाक्टर राजेन्द्र विमलसँग यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी विदा हुन्छु नमस्ते